یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر 467.
تردیت آف اکتوبر 2000. My wife's in Houston, headquarters Jamaat Khana. علی مدد، مجھے بہت خوشی ہے، یہ جماعت خانہ مجھے یاد نہیں کہ میں نے دیکھا ہو، 8 برس کے بعد میں آیا ہوں. آپ کی محبت، آپ کا ایمان مجھے محسوس ہو رہا ہے، اور آج تو میں آپ کو واضح تو کروں گا، لیکن میں آپ کے لیے بہت دعائیں مانگتا ہوں. ستگر کہہ رہے، ایمان راکھ سو تو چھوٹے سو، گر کہے چھے پکار، ساچی دسند جا آل جو انے دور تھی لاغ جو پا رے بھائی، دور تھی لاغ جو پائے. حضر امام پہ صلوات پڑھو. مومنو، ہم مسلمان ہیں، لیکن مسلمان سے پہلے ہم انسان ہیں. انسان ہونے کے ناطے ہم کو اس بات کی سمجھ ہونی چاہیے کہ میرا دنیا کے اندر آنا کیوں ہوا، میں پیدا کیوں ہوا. اے دیندار، خدا نے ہمیں تمام مخلوقات میں سے اعلیٰ درجہ دیا ہے، اور ہم کو خدا نے ایک ایسی چیز دی ہے کہ جو کسی کو نہیں دی، فرشتوں کو بھی نہیں دی، اور جنات کے پاس بھی وہ چیز نہیں ہے. ہم دنیا میں 1 بلین مسلمان ہیں، لیکن 6 بلین انسان ہیں، اور جو جنات ہیں وہ کئی گنا زیادہ ہیں. ہم جنات کی تعداد کا ذکر نہیں کر سکتے، مگر میں اس لیے یاد کر رہا ہوں کہ خدا نے انسان بنانے سے پہلے جنات بنائے اور فرشتے بھی بنائے. اور وہ کیا چیز ہے جو انسان کو بخشی جو کسی اور کو نہیں دی؟ وہ چیز ہے سوچ بچار، عقل، سمجھ. جب انسان سوچ بچار کرتا ہے اس کی عقل کھلتی ہے. سوچ بچار عقل نہیں ہے، لیکن عقل کے اندر سے انرجی لینے کی یا گائیڈنس لینے کی ایک طریقت ہے. سوچنے سے انسان کی عقل کھلتی ہے. عقل نور ہے خدا کا، اور عقل کو نور گائیڈ کرتا ہے، اور ہمارے اندر جس کو ہم روح کہتے ہیں، انگلش میں اسپرٹ کہتے ہیں، وہ اسپرٹ ہمارے اندر جو روح ہے وہ عقل کو انرجی دیتے ہیں. اور عقل جس طرح سے روح خدا کا نور ہے، اس طرح سے عقل بھی خدا کا نور ہے. عقل خدا کی ذات ہے. ابھی عقل کے ساتھ ایک اور چیز ہے، اور وہ ہے علم. علم کا درجہ عقل سے اونچا ہے، کیونکہ جو علم ہے وہ روح کے ساتھ ڈائریکٹ کنیکٹ ہوتا ہے. آج میں آپ کو بہت سی چیزیں اشارہ کروں گا، اور ان چیزوں سے اگر آپ نے فائدہ اٹھایا تو الحمدللہ بہت فائدہ اٹھا. روح خدا کا نور ہے, عقل خدا کا نور ہے, اور ساتھ ساتھ علم وہ بھی خدا کے نور کی طرح نور ہی نور ہے. اور جب انسان سوچتا ہے, بچار کرتا ہے تو اس کے عقل کے دروازے کھلتے ہیں. اگر وہ سوچ بچار صحیح طریقے کی ہے تو عقل کی نور اس کی زندگی میں کام آتے ہیں, اور اگر سوچ بچار غلط طریقے کی ہے تو عقل پہ پردے پڑ جاتے ہیں اور وہ انسان گمراہ ہو جاتا ہے. میں نے ابھی آپ کو ذکر کیا ابھی دو منٹ پہلے کہ خدا نے یہ جو سوچ بچار ہے وہ نہ تو فرشتوں کے پاس ہے نہ جنات کے پاس, جانوروں کی تو بات چھوڑ دو. جب جنات بہت ہو گئے اور انہوں نے مستی شروع کی, جھگڑے شروع کیے, طوفان مچایا, فساد مچایا, اس وقت انسان پیدا نہیں ہوئے تھے ابھی تک. اللہ نے جبریل علیہ السلام کو حکم کیا کہ جاؤ ان بدماشوں کو برباد کرو, مٹھا ڈالو. جبریل علیہ السلام زمین پہ آئے, اس زمین پہ جہاں آج ہم بیٹھے ہیں, اور بے حساب جنات کو انہوں نے مار ڈالا, ختم کر دیا. ایک چھوٹا بچہ تھا. ہم جس طرح شادی کرتے ہیں جنات بھی شادی کرتے ہیں. ہمارے بچے ہوتے ہیں اسی طرح سے ان کے اندر بھی بچے ہوتے ہیں. ہمارے ہاں نر اور مادہ ہے, ان کے اندر بھی نر مادہ ہے. میں ان کی حالات اور زیادہ بیان نہیں کرنا چاہتا کیونکہ میرا ٹاپک بہت لمبا ہے. ایک چھوٹا بچہ, نہایت ہی خوبصورت بچہ تھا. خوبصورت کا لفظ میں نے اپنی طرف سے لگا دیا ہے, وغیرہ آگ کہاں اور خوبصورتی کہاں. جنات تو آگ میں سے پیدا ہوئے ہیں, لیکن حضرت جبریل علیہ السلام کو یہ بچہ پسند آ گیا, اس کو ساتھ لے گئے. اللہ کو کہا, یا اللہ تو اگر اجازت دے تو میں اس کو میں سکھاؤں اور بڑا کروں. اس نے فرمایا تھا تیری مرضی, لیکن دھیان رکھنا. اس کا نام رکھا عزازیل. ایل جو ہے آخر میں جبریل, اسرافیل, میکائیل, عزازیل, یہ جو ایل ہے نا اس کا مطلب ہے اللہ. عزازیل کا مطلب ہے اللہ کی دی ہوئی عزت. جبریل کا مطلب ہے اللہ کا دیا ہوا طاقت, جبر جس کو کہتے ہیں. خدا تعالیٰ کے ناموں میں ایک نام ہے الجبار, اس کا مطلب یہ ہے کہ اس سے زیادہ کوئی طاقتور نہیں کہ جس کے قبضے میں آ سکے. تو جبر یعنی زبردستی. تو جبریل علیہ السلام کے پاس خدا تعالیٰ کے الجباری طاقت ہے, اس کو عبادت سکھائی. بس عبادت کرتے 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 فرشتوں کا معلم بن گیا, فرشتوں کا استاد بن گیا. یہاں تک اونچا پہنچا کہ جس طرح سات زمینیں اور سات آسمان ہیں, ان سات آسمانوں کے اوپر تین آسمان اور ہیں. آسمان کا مطلب ایک لیول ہے, آسمان کوئی چھت کا نام نہیں. لیکن جب وہ دسویں دوار پہ پہنچا, وہاں اس نے دیکھا کہ یہاں تو عجیب کارخانہ ہے. کیا دیکھا؟ لوح محفوظ دیکھی. لوح محفوظ دیکھی کہ کون کون اعلی درجے کے روحیں ہیں اور کن کن کی کمزوریاں کیا کیا ہے. لوح محفوظ میں خدائی کی تمام مناظر, خدائی کی صفتیں, خدائی کے کام کاج, خدائی کے کاروبار, خدائی کی بخششیں, خدائی کی زبردستیاں, ہر چیز لوح محفوظ میں لکھی ہوئی ہے. اے جی لوح قلم میں نت اٹھ دیکھا. ہم پڑھتے ہیں لوح قلم من نت اٹھیا, من نہیں ہے. لوح قلم میں نت اٹھ دیکھا, کو رد کیا سہمے مکر دعوے پڑیا سو لکھا رد کیا سہمے اس کو اس بات کی تعلیم دی گئی سمجھ دی گئی اور پھر وہ اس کے اندر مکر یا مکر مطلب یہ کہ قبول نہیں کیا دعوے پڑیا دعوے پڑیا کا مطلب اپنی مرضی چلایا دین چھوڑی جے کوئی دعوے پڑیا را چونکا پاپی ساتھ کھڑیا دعوے اپنی مرضی سے چلنا ہم کسی کے اوپر دعویٰ کرتے ہیں پیسے نہیں دیتا یہ میری مرضی ہے کہ مجھے پیسے دے گئے وہ کہتا ہے میں نے اس کے پیسے لیے نہیں یا کھوٹا ہے یہ دعویٰ یعنی اپنی مرضی چلانا لوہ قلم میں نت اٹھ دیکھا ایک کو رد کیا سہمے مکر دعوے پڑیا لکھا رد کیا یہ جو رد کیا جانے والا ہے میں نہیں کوئی اور ہوگا کوئی میں تو بہت عالم ہوں میں تو بہت پرہیزگار ہوں اس کے اندر غرور پیدا ہوا اللہ تعالیٰ نے فرشتوں کو اکٹھا کیا کہا میرا ارادہ ہے کہ میں زمین میں اپنا ایک خلیفہ نائب وائسرائے پیدا کروں فرشتے نے کہا مولا اس کی ضرورت کیا پیدا کرنے کی وہ میں جانتا ہوں تم نہیں جانتے لیکن کیا ہم تیرے فرمان بردار نہیں ہاں مگر جو میں جانتا ہوں تم نہیں جانتے اچھا خدا ایک دن آدم کو لے آیا آدم کو لے آیا تو فرشتوں کے سامنے کھڑا کیا آدم نہایت خوبصورت خدا تعالیٰ نے جتنی بھی اپنی کریشن کی خلقت کی اس میں ساری طاقت اللہ نے آدمی کو انسان کو بنانے میں لگا دی میں یہاں انسان کا لفظ نہیں لگانا چاہتا آدم کیونکہ آدمی اور انسان میں فرق ہے جو میں آپ کو بیان کروں گا فرشتہ کو پوچھا کہ یہ بھلا بتا تو کیا ہے ایسا اشارہ کیا کسی چیز کے اوپر اب وہ کیا چیز تھی وہ تو کہیں لکھا نہیں ہوا میں آپ کو مثال دینے کے لیے سمجھانے کے لیے ایسا کہہ رہا ہوں کہ مثال سورج اللہ نے پوچھا بھلا یہ بتا تو یہ کیا ہے ہمیں معلوم نہیں وہ سورج نہیں تھا مگر آپ کو سمجھانے کے لیے کہہ رہا ہوں کہ کوئی ایسی چیز تھی کہ خدا نے پوچھا بھلا یہ بتا تو کیا ہے تو فرشتوں کو تو پتا نہیں تھا آدم کو پوچھا اس نے کہا یہ خدا کی چیز ہے فرشتے شرمندہ ہو گئے دوسری دفعہ پوچھا تیسری دفعہ پوچھا ہر سوالوں کے جواب حضرت آدم دیتے رہے اور فرشتوں کو کوئی جواب نہ آیا اس لیے کہ میں نے ابھی آپ کو کہا کہ خدا تعالیٰ نے جو چیزیں انسان کو بخشی ہیں وہ ان کو نہیں بخشی اور وہ کیا چیز تھی علم اور عقل فرشتوں میں علم نہیں فرشتوں میں عقل نہیں فرشتے تو محبت سے بھرپور ہے اور محبت میں نہ علم کا کام ہے نہ عقل کا کام ہے فرشتے تو نور ہے نور اب یہ جو معلم الملکوت تھا اس کو خدا نے کچھ نہیں پوچھا کیونکہ یہ بھی فرشتوں میں ایک فرشتہ تھا اب فرشتوں کو کہا دیکھا تم نے میں نہ کہتا تھا کہ میں زمین میں اپنا ایک خلیفہ بنانا چاہتا ہوں یہ میرا خلیفہ ہے اور تم کوئی جواب نہیں دے سکتے ابھی تم سب اس کو سرنڈر ہو جاؤ سجدہ کرو سب گر پڑے سجدہ کیا سجدہ کا مطلب اپنے آپ کو سپرد کر دینا سجدہ کہتے ہیں سرنڈر ہو جانا تیو میرا مالک میں تیرا بندہ ہم جو خدا کو سجدہ کرتے ہیں اس سجدے کا یہی مطلب ہے کہ ہم اپنے آپ خدا کو سپرد کر دیتے ہیں پھر ہماری مرضی رہتی نہیں اگر ہم نے سر جھکا کے خدا کو سجدہ کیا ہے یعنی ہم نے اپنا آپ سے پورت کر دیا تو پھر ہماری مرضی کی بات کدھر ہے ये एक राज है कि जो राज फरिश्तों को सिखाया गया उस बुद्धू की समझ में ना आया, और वो थे हजरत इबलीस अजाजील, फरिश्ते में से उतर गए। खुदा ने कहा इसको सज्जा कर, सब ने किया, ये बैठा रहा, क्यों सज्जा नहीं करता? ये मिट्टी में से पैदा किया है, तूने मुझे आग में से बनाया, आग का दर्जा मिट्टी से ऊंचा है, लेकिन मैं कहता हूं कि तुम इसको सज्जा कर, मेरा हुक्म नहीं। और अगर देखो, मैं मुझे जो पॉइंट कहना था वो यहां से शुरू होता है। पॉइंट क्या है? मैंने अभी आपसे अर्ज की कि वो है सोच समझ, राइट क्या है, रॉन्ग क्या है। अब मगरूरी के अंदर आके ये भूल गया राइट और रॉन्ग को। राइट ये है कि खुदा का हुक्म माना जाए, रॉन्ग ये है कि अपनी जिद के अंदर, अपनी बड़ाई के अंदर रह जावे कि जो नाफरमानी है। अल्लाह ने फिर कहा, बहुत से चांसेस दिए, हदीस अकरम के अंदर फरमाते हैं रसूल पाक के खुदा ताला ने कहा कि अच्छा तू इसको नफरत करता है तो थूक दे, तो थूकने से जो तेरा सिर हिलेगा मैं सजदे में ले लूंगा, कबूल कर लूंगा, वो भी नहीं किया। अच्छा अभी बरतरफ रांधे गए, तेरी सारी बंदगी खत्म, रद्द हो गया, फरिश्तों से निकल गया, शैतान बन गया। आदम अलैहिस्सलाम को खुदा ने जमीन पे भेजा, आदम को अक्ल बख्शी, नूर दिया, यहां मेरा नूर से मुराद है रूह। रूह खुदा ताला के हुक्म से है, रूह खुदा का नूर है, रूह को कोई ऐब नहीं, रूह गुनाह नहीं करती, रूह गुनाह करती भी नहीं, और गुनाह की एक इतलाक यानी गुनाह का असर रूह पे नहीं पड़ता। रूह महज पाक पाकीज़ा खुदा का नूर है। मगर जब हम गुनाह करते हैं तो रूह और अक्ल के अंदर जो कनेक्शन है वो बंद हो जाता है। रूह अक्ल को एनर्जी देती है, करंट देती है। जब हम गुनाह करते हैं तो रूह और अक्ल के दरमियान पर्दे आ जाते हैं, और अक्ल जो होती है, जो नूर है अक्ल हकीकत में, जो नूर से पोषण और नरिशमेंट लेती है, वो चीज बंद हो जाती है, और यहाँ आके इंसान की अक्ल गुम हो जाती, मतलब कि अक्ल काम नहीं करती और इंसान गलत रास्ते पे चले जाता है। मैंने आपके सामने सलोके का जो पाठ बोला उसके अंदर यही थी चीज, ईमान राख सो तो छूट सो। ईमान क्या है? ईमान की फरमान बरदारी जो अल्लाह का नूर है। ईमान अल्लाह का नूर है, और ईमान इसको कहते हैं कि जिसमें हमारी कोई चीज शामिल ना हो। जैसा भी मैंने आपको पाठ सुनाया कि जो आदमी दावा करता है, मतलब कि अपनी मर्जी से चलता है, तो उसका ताल्लुक टूट जाता है। और दावा करना एक किस्म की बगावत है। अपनी मर्जी खत्म करने का नाम ही ईमान है। अपने इरादे और अपनी मर्जी से अगर चलना है तो फिर हमें खुदा की ताबेदारी की जरूरत भी क्या है? ईमान की कोई जरूरत नहीं। ईमान का मतलब यही है कि हम उसकी ताबेदारी करें। या अय्युहा अल्लज़ीना आमनू, ऐ ईमान लाए हुए मोमिनो, अतीउल्लाह, अल्लाह की ताबेदारी करो। पहले कह दिया है ईमान लाने वालों को, अल्लाह की ताबेदारी करो। एक दूसरी जगह अल्लाह कहता है या अय्युहा अल्लज़ीना आमनू, ऐ ईमान लाए हो वो लोगो, आमंतु बिल्लाही, ऊपर कह दिया है कि ईमान वालो अल्लाह की ऊपर ईमान लाओ, ईमान वालो अल्लाह के ऊपर ईमान लाओ। दोबारा इसको रिपीट किया गया, आमंतु बिल्लाही, अल्लाह के ऊपर ईमान लाओ। मगर ये किसके लिए है? जो ईमान लाए हुए हैं उनके लिए। यहां एक और नुक्ता मुझे याद आया आपको समझने के लिए। غدیر کا میدان ہے, 120,000 کے قریب مسلمان عورتیں مرد ہیں, حج ختم ہو گیا, رسول اکرم گھر جا رہے ہیں اور غدیر کے اوپر سب کو اکٹھا کر کے حضور نے خطبہ دیا اور پھر کہنے لگے کہ جن کا میں مولا ہوں. اب دیکھو یہ پوائنٹ سمجھنے جیسا ہے, تمام مسلمانوں کو یہ خطاب نہیں کیا رسول نے, حالانکہ سب کو سنایا ضرور, لیکن کہا کہ میں جن کا مولا ہوں. تو مولا تو سب کا نہیں ہے, کیوں؟ سب لوگ رسول کو مولا نہیں مانتے تھے, آدھے سے زیادہ وہ تھے کہ جو رسول پہ ایمان ہی نہیں لاتے تھے, میں کلمہ پڑھ لیا اور کچھ نہیں. اس کو کہتے ہیں منافقین, وہ لوگ کہ جو ظاہر میں مسلمان ہیں اندر میں بے ایمان ہیں, اور ہر گروپ میں, ہر جماعت میں, ہر قوم میں منافقین ہیں. ہماری جماعت کے اندر بھی بہت سے منافق ہیں کہ جو ہیں اسماعیلی لیکن اسماعیلیوں کے دشمن ہیں, ہیں اسماعیلی جماعت کے دشمن ہیں, ہیں اسماعیلی امام کے دشمن ہیں اور امام کی بدیاں کرتے ہیں, اندر ہیں. اور یہ اندر کے جو مومن ہوتے ہیں وہی بڑے خطرناک ہوتے ہیں. تو رسول اکرم کہتے ہیں من کنت مولا ہوں, میں جن کا مولا ہوں علی ان کا مولا ہے. تو یہاں تخصیص کیا ہوئی کہ جنہوں نے ایمان لایا ان کے لیے یہ حکم ہے. تو ایمان لانے کے بعد جو حکم ہوتا ہے تو وہ یہ ہے کہ اطیع اللہ, اللہ کی اطاعت کرو, رسول کی اطاعت کرو اور حاضر امام کی اطاعت کرو. میں اولی الامر کا نام حاضر امام کہتا ہوں کیونکہ بات چیت سچے اس کے بغیر اور کوئی اولی الامر ہے ہی نہیں. ایمان راکھ سو تو چھوٹ سو. چھوٹنے کا کیا مطلب؟ ایک دن مرنا ہے. میں اپنی آوازوں میں بہت دفعہ یہ سنایا کرتا ہوں کہ ساری دنیا کے اندر آدھے سے زیادہ آدمی خدا کو نہیں مانتے, شاید اس سے زیادہ بھی ہوں گے, لیکن جب ان کو پوچھو کہ مرو گے تو کہیں گے ہاں مریں گے ضرور. موت کو ہر آدمی مانتا ہے, مومن بھی کافر بھی, لیکن مومن جانتا ہے کہ مجھے مولا کے پاس جانا ہے, اور کافر کو تو پتہ ہی نہیں ہے کہ موت کے بعد کیا ہے, لیکن مرنا ہے یہ جانتا ہے. تو موت تو بہت بڑا حق. تو جو مومن ہے وہ جانتا ہے کہ مجھے مر کے حساب دینا ہے. اس پہ کہتی ہے اس مسما بات کہ ایمان راکھ سو تو چھوٹ سو. گرو نے تم لوگوں کو یہ پکار کر کے کہہ دیا ہے کہ ایمان رکھو گے تو تم چھوٹو گے. دس لوگ برابر دینا اور دور سے مولا کو پاؤں لگنا. یہاں دور سے مراد کیا ہے؟ ظاہر میں حاضر امام پیرس میں رہتے ہیں, 14 سال سے ادھر آپ کے اس ملک میں آیا ہی نہیں, لیکن 14 سال کوئی بڑی چیز نہیں. تاجکستان والوں نے 1100 برس کے بعد دیدار کیا اور ہوتے تھے. ملاقات جب پہلی دفعہ انہوں نے دیدار کیا چند لوگ بے ہوش ہو گئے. 1100 سال تک انہوں نے حضر امام کا دیدار نہیں کیا, لیکن 1100 سال تک اس کی غلامی میں رہے. 1100 سال تک ایمان ثابت رکھا, 1100 سال تک قربانیاں کی, جانے دی, اولادیں دی, دکھ اٹھائے, قتل کیے گئے, پھانسیوں پہ چڑھے, لیکن مولا کا دامن نہیں چھوڑا. اس کا نام ایمان ہے, چاہے کچھ بھی ہو جائے. ہمارے مذہب کے اندر وہ چیزیں بتائی گئی ہیں کہ جو سادے سے سادے آدمی کو بھی سمجھ آ جائے. صرف ہو ہمارا ہے نا کہ نا یعنی تیرے پاؤں دھرے تیرے پر سادے, میرا سر تیرے پاؤں میں پڑا ہوا, یعنی جیون والی پرنا بھورے من سرے. وہ میں نے ایک پٹ چھوڑ دیا ہے, بھورے من کا مطلب صاف دل. گدو کو بھولا نہیں کہتے, جس کے دل میں کدورت نہیں, جس کے دل میں برائی نہیں, اس کو کہتے ہیں بھورا. بھورا رے بھورا مانوی, تمہیں پانا نے کہیں پوچھو, तुम्हारे दिल के अंदर बुराई नहीं है लेकिन समझ नहीं, तो फिर कहते हैं कि दशमन बराबर देना। आज मैं इस पर थोड़ा बोलना चाहता हूँ, भला मेरा दशमन क्या चीज है? भला आप सब लोग अल्हम्दुलिल्लाह मोस्टली बिजनेसमैन हो, अपना रोजगार करते हो, ऐसे भी हैं कि जो नौकरी करते हैं तो आपको तनख्वाह मिलती है तो उसमें से इनकम टैक्स कटाते हैं। हाँ हाँ काटते हैं, जो बिजनेसमैन हैं वो टैक्स देते हैं, हाँ देते हैं, ना दो तो नहीं चले, नहीं चले, चोरी है, चोरी है, और अगर पकड़े गए तो मामला बिगड़ जाएगा। सारी दुनिया में जब से इंसान ने आंखें खोली हैं, इस दुनिया में लाखों करोड़ों साल हो गए इंसान हुकूमत कर रहा है, और हर हुकूमत ने लोगों से कर वगैरह लिया है, टैक्स ली है। अच्छा, हम खुदा को मानते हैं, तो हम खुदा को मानते हैं उसके सबूत में हम क्या कहते हैं? हम उसका बंदगी करते हैं। अच्छा, बंदगी तो की हमने, बंदगी का मतलब है ताबेदारी करना, गुलामी करना, तो ये चीज तो इसलिए है कि उसके हुक्म में से है। मतलब क्या आप उसका हुक्म मानते हैं तो खुदा के बंदे हैं, तो क्या उसने हुक्म किया है कि अपनी रोजी में से इतना हिस्सा मुझे दो ताकि मैं जानूं कि तुम मेरे बंदे हो? दसवंत देना इस बात के लिए देना है कि हम तेरे बंदे हैं। दसवंत पैसा है या हमारी जान है, हमारे जैसे असल कभी जिम्मेदार फरमाया ना कि एक से सार शरीर बदन की भी दसवंत देनी चाहिए ना। 24 घंटे हर रोज हम खाते पीते हैं, कूदते नाचते हैं, सोते हैं, तो हमको दसवंत के हिसाब से 24 घंटे में से 3 घंटे की दसवंत कभी देते हैं? ये 3 घंटे की दसवंत क्या है? 1 घंटा शाम को हम जमात खाने में आ रहे, गिनान सुने, दुआ पढ़े, तस्वीर निकाले, मौला का नाम याद करें, कोई मिशनरी आ गया तो उसकी आवाज सुनना, जैसे कि रसूल अकरम फरमाया आवाज करना इबादत तो है ही, लेकिन आवाज का सुनना भी इबादत है। ये सारी चीजें हमारी बदन की दसवंत में आती हैं। सुबह भी उठते हैं, बंदगी करते हैं, दुआ पढ़ते हैं, दिन के अंदर भी तस्बीहें करते हैं, मौला को याद करते रहते हैं, 3 घंटे हर रोज उस परवरदिगार का जाप करो, 3 घंटे हर रोज मस्जिद में लगाओ, तो आपकी उम्र की दसवंत आई। ये रोजी रिज़्क़ की दसवंत बाद में, दसवंत देना पहला ईमान है। बच्चे दसवंत नहीं दे सकते क्योंकि कमाई नहीं करते, लेकिन बच्चों को सिखाओ जब समझदार हो जाए, छोटी उम्र से आदत डाल दो। हमारे मजहब की एक बड़ी खूबी यह है दीनदारों, दुनिया में किसी मजहब में मैंने नहीं देखा है, लेकिन हमारे मजहब में ये चीज है कि बच्चा जब पैदा होता है हम उसको जमात खाने लाते हैं, रोज लाते हैं, भले माँ की गोद में सो रहा है, जरा बड़ा होता है तो हम उसके दुआ करवाते हैं, ये 2 सेंट ले, 5 सेंट ले, मुखी कंवरिया मुखियानी कंवरियानी के पास पे जाके हम उसको सिखाते हैं। 1.5-2.5 वर्ष का बच्चा रोज जमात खाने आता है, जब आदत पड़ जाती तो उधर गेट पे माँ को कहते पैसे ला। एक बड़ी खूबी की बात है, ये छोटा बच्चा 2-2.5 वर्ष का पैसे मांगता है बाप से माँ से, तो ये पैसे लेके क्या करता है? भागेगा उधर पास पे, मेन पास पे जाके दुआ कराएगा। हमको छोटी उम्र से ये तालीम दी जाती है कि हम सखी हैं, हम देने वाले हैं, हम भिखारी मांगने वाले नहीं हैं, हम देने वाले हैं। और आज मैं आपको कहता हूँ, बहुत दफा कहा जमातों के अंदर, शुक्र मेरे मौला का 124 मुल्क देखे हैं, दुनिया भर में घूमता रहा हूं, मैंने देखा हिंदू सिख ईसाई बुद्धिस्ट क्रिश्चियन ज्यूज हर कौम के लोग रस्ते पे भीख मांगते हैं। मैंने कहीं की इस्माइली नहीं देखा कि एक इस्माइली दीवार के साथ बैठा और भीख मांगता हो, वल्ला बिल्ला एक इस्माइली देखा, सारी दुनिया में एक इस्माइली भीख नहीं मांगता, क्योंकि हम भिखारी नहीं है, हम तो दाता है, हम देने वाले हैं, और हमको छोटी उम्र से यह सिखाया जाता है। अमूमन बच्चों को पैसे दो तो किसे में डाल देते हैं, वो पीपी ले लेते हैं, कुछ और खा लेते हैं, लेकिन जमात खाने में जब बच्चा आता है पैसे लेके दुआ कराता है। ہمارے مذہب کی یہ خوبیاں ہیں، ہمارے دل چھوٹی عمر سے ہی بڑے ہو جاتے ہیں، اور اس لیے میں کہتا ہوں کہ دسوند دینا اعلیٰ درجے کی خوبی ہے۔ دسوند دینے والے کا دل بڑا ہوتا ہے، دسوند دینے والے کے اوپر خدا کی رحمتیں اترتی ہیں، دسوند دینے والے کو برکتیں ملتی ہیں، اس کے نقصان بہت کم ہوتے ہیں، بیماریاں بہت کم ہوتی ہیں۔ انسان ہے، دنیا میں رہتے ہیں، ہم کو دکھ تکلیف پڑتے ہیں، لیکن دسوندی آدمی کو دوسروں سے زیادہ راحتیں ملتی ہیں۔ دسوند دینے سے یہ حسن کبیر جی کہتے ہیں، تم کو کل یگ لوٹے گا نہیں، تم کو کل یگ برباد نہیں کرے گا، کل یگ تمہارے اوپر قبضہ نہیں کر سکے گا۔ اور دسوند دینے سے دل بڑے رہتے ہیں، خدا کی مددیں ملتی ہیں۔ قرآن بھرا ہوا ہے، 120 سے زیادہ جگہوں کے اوپر اللہ تعالیٰ نے زکات دسوند کا ذکر کیا ہے۔ خدا کو پیسے کی کوئی ضرورت نہیں، مگر وہ دیکھنا چاہتا ہے، ہمارا دل دیکھنا چاہتا ہے۔ کبھی کبھی میں ایک مثال دیتا ہوں، باپ اپنے کام میں سے نکلا، 3-4 برس کا تو چھوٹا بچہ ہے، رستے میں ایک چاکلیٹ لے آیا، بچے کو بلایا، بھاگا ہوا آیا، باپ نے ہگ کیا، کس کیا، اور پھر اس کو چاکلیٹ دی، تو وہ چاکلیٹ لے کے خوش ہوتا ہے۔ اب باپ اس کو کہتا ہے، مجھے دینا ایک چھوٹا سا ٹکڑا۔ باپ کو مانگنے کی ضرورت پڑی؟ باپ کی مرضی ہوگی تو جو اس کے لیے لایا ہے خود بھی کھا سکتا تھا، لیکن بچے کو چاکلیٹ دینے کے بعد باپ کہتا ہے میرے منہ میں ڈال دو۔ یہ دیکھنا چاہتا ہے کہ بچے کے دل میں میرے لیے محبت ہے کہ نہیں، بلکہ یہ سکھانا چاہتا ہے کہ میں باپ ہوں، میں نے تمہیں دیا ہے، تو ایک ٹکڑا وہ بچہ رہ پر نکلتا ہے، ایک ٹکڑا باپ کے منہ میں ڈالتا ہے۔ کیا باپ وہ ٹکڑے کا محتاج ہے؟ مولا کہتا ہے کہ تم 8 ڈالر میں سے 1 ڈالر مجھ کو دو، منہ کھول کے مولا بیٹھتا ہے، چاکلیٹ کا ٹکڑا ڈال دو میرے منہ میں، کیا وہ اس کو چاکلیٹ کی ضرورت ہے؟ کیا اس کو 1 ڈالر کی ضرورت ہے؟ اے دن بھر وہ مالک بادشاہ ہے، وہ ہمارے پیسے کا محتاج نہیں، لیکن وہ دیکھتا ہے کہ ہمارے دل میں اس کے لیے محبت کتنی ہے۔ الحمدللہ 150 کے اندر ہماری جماعت اس درجے پہ پہنچی ہے، 150 10-20 سے زیادہ بھی ہو گئے، ہندوستان کی جماعت کی حالت بہت خراب تھی، روحانی حساب سے بھی، دنیاوی حساب سے بھی، کاٹیا واڑ اور کچھ کے علاقے میں خاص طور پہ جماعت کی غربت اور جماعت کی ناداری علی شاہ کو اور حسن علی شاہ کو رلا دیتی تھی۔ یہ تو بڑی مشہور بات ہے کہ گائے گو اور بکری کا اور بھینس کا گوبر سکھا کے ہماری بائیاں، ہماری بیٹیاں، بہنیں، مائیں کھانا پکاتی تھی، کیونکہ لکڑی کولسے کے لیے پیسے نہیں تھے۔ ان حالتوں کے اندر مولا کو اپنا راج چھوڑنا پڑا، ایران چھوڑ کے ادھر ہندوستان میں آئے، جماعت کی خاطر آئے، اور یہ وعدہ کیا گیا تھا ہمارے گنان میں ہے کہ 13ویں صدی نو کول چھو موٹو، 13ویں صدی کے اندر حسن علی شاہ ماں باپ ایران چھوڑ کے ہندوستان آئے، وہ 13ویں صدی تھی، اور ہندوستان میں آ کے جب حالت دیکھی مریدوں کی تو روک مکھی۔ یہ جوناگڑھ کی بات کرتا ہوں، ہم کو جتنے بھی مرید ہیں سب کے گھر کی وزٹ کرنی ہے۔ ارے مولا برابر نہیں، ممکن نہیں، کیوں ممکن نہیں، گھر ہے ہی نہیں، ایک جھونپڑی ہے، ہم کو جانا ہے، مالک کا حکم اناؤنس کیا گیا کہ کل شاہ پیر دونوں تمہارے گھروں میں آئیں گے، آج ہم 14 سال سے آنکھیں پھاڑے ہوئے بیٹھے ہیں کہ مولا امریکہ کب آ کے دیدار دے لے، رہ نہ سکے تو ہزاروں آدمی ادھر سے پاکستان گئے ہیں دیدار کرنے کے لیے۔ اس زمانے میں بھی جہاں جہاں مولا رہتے تھے ہر زمانے کے اندر دوسرے ملکوں کے لوگ آیا کرتے تھے، پاؤں سے جا کے مولا کا دیدار کرتے تھے۔ یہ جو ہمارے مرید بھائی ہیں تاجکستان اور سینٹرل ایشیا کے اندر، یہ نکل نہیں سکے تھے، اس لیے کہ حکومت برخلاف تھی، پھر بھی کوئی ان میں سے چھپ چھپا کے چلے بھی جاتے تھے. اب مولا کہتے ہیں میں تمہارے گھروں میں آؤں گا, ایک ایک گھر میں حسن علی شاہ اور علی شاہ ماں باپ مکی کمریا وارث کمرداری ساتھ وہ باہر کھڑے رہے. مولا اندر جا کے ان کے گھر پہ بیٹھے, مہمان آیا ہے کچھ مہمانی کرو, ہم کو کچھ کھلاؤ. گھر کھانا نہیں ملتا تھا, وہ تو بادشاہ ہے, لیکن ادھر آ کے کہتے ہم کو کچھ کھلاؤ. کیا کھلاوے؟ کھلانے جیسی تیرے لائق کوئی چیز ہی نہیں. کچے چاول ایک دو دانے منہ میں ڈالے اور دعا دے دے. کسی کے پاس گڑ تھا تو گڑ کا ٹکڑا منہ میں ڈالے, دعا دے دے. کہیں باجرے کے دانے مل گئے تو ایک دو دانے باجرے کے چبا لیے. اس طرح ہر گھر میں جا کے حسن علی شاہ علی شاہ نے کھانا کھایا, مہمانی کھائی اور ان کو دعائیں دی. ان کی اولاد یہاں بیٹھی ہے میرے سامنے. میں الحمدللہ پنجاب سے ہوں, میں آپ کا دوست بھائی ہوں. 150 برس کے بعد آج ہمارے پاس موٹرے ہیں, بنگلے ہیں, 5-star ہوٹل کے مالک ہیں, بڑے بڑے بیپار ہیں, اور جب امام کو چاہیے کہ مجھے 35 million IIH کے لیے ادھر سے چاہیے امریکہ سے, تو زندہ آپ کو میں کہوں آگے سے زیادہ تو ہو بھی چکا ہے, تھوڑے ٹائم میں بند بھی ہو جائے گا. یہ آج ہماری پوزیشن امام کی مہربانی سے ہے, دنیا میں راز مل گیا. 1983 سلور جوبلی کا برس پورا ہوا. دنیا بھر کے اسماعیلی لیڈروں کو مولا نے ایک ڈنر دیا, اور اس ڈنر میں مرحوم کنس ابو کو مولا نے دیوان کا ٹائٹل دیا. اس وقت مولا کی دعائیں جو تھیں وہ آپ نے سن چکے ہیں, لیکن پھر جب انڈیویجول ویکتیگت مہمانیاں لینی شروع کی تو ایک عورت قوم کی بڑی ہے مولا کو کہتی ہے خداوند آپ کی بہت شکر گزار ہیں کہ ہم کو افریقہ سے نکال کے نارتھ امریکہ میں بسایا, زندگی اچھی ہو گئی, ہم بہت سکھی ہو گئے, مالدار بن گئے. مولا سر ہلاتے رہے. مولا فرمایا نارتھ امریکہ میں میری جماعت بہت مالدار بنے گی, بہت مالدار بنے گی. جس کو روپے نہیں ملتے اس کو ڈالر ملیں گے, گدا گاڑی نہیں ملتی اس کو مرسیڈیز گاڑی ملے گی. ماں باپ نے نہیں کرائی ہے میرے وقت, لیکن ماں باپ کے لفظ بولتا ہوں. ماں باپ اس کو کہتے ہیں میرے روحانی بچے. نارتھ امریکہ میں بہت مالدار بنیں گے, بہت مالدار بنیں گے, 3 دفعہ کیا بہت مالدار بنیں گے. لیکن مجھے ڈر ہے, مجھے بھول جائے. یہ نہیں چلے. آپ مالدار ہو, سکھی ہو, آباد ہو, انڈیا پاکستان افریقہ چھوڑ کے یہاں آئے ہو مومنو, میں واپس اس چیز کو کہتا ہوں کہ سوچ بچار کی شکتی انسان کو دی ہے. آپ سوچو یہاں کون لایا, آپ سوچو کیا تھے یہاں آ کے کیا ہو گئے, آپ سوچو کہ یہ سب کچھ کس کی مہربانی سے ملا. اب اس دھنی کو کہ جس نے یہاں تک آپ کو پہنچایا, اس کو آپ بھول جاؤ. وہ کہتا ہے میں راضی ہوں, بہت راضی جب تم جماعت خانے آتے ہو. میں بیٹھا تھا 76 میں نیروبی کے اندر, مولا آئے. اس وقت درخانہ جو تھا نیروبی میں تو وہ گورنمنٹ روڈ کا جمع خانہ تھا, ابھی تو درخانہ پاس لین چلا گیا. مولا بیٹھے ہیں, سب کو دیکھ رہے ہیں, دعاس دیتے ہیں, مکھی کہتے ہیں مولا میں آئی گیو یو اے گڈ نیوز, یا مولا میں کوئی اچھی خبر دوں. مولا ایسا کہتے ہیں مکھی, یس مکھی کہتے ہیں مولا آج کل جماعت کرنے کے اندر جماعت کی حاضری بہت اچھی ہے. مولا ایکسائٹیڈ ہو گیا, مکھی کو چھوڑ کے کھڑا ہو گیا. مولا مائکروفون پکڑ کے مولا کہتے ہیں مائی مکھی ٹینس نہیں, میرا مکھی مجھے بولتا ہے کہ تم لوگ میرے روحانی بچے جماعت خانے بہت آتے ہو. I'm very happy. مولا کہتے ہیں میں بہت خوش ہوں, کوئی چیز دنیا میں مجھے اتنی خوشی نہیں دیتی جتنی یہ کہ تم جماعت خانے آتے ہو. یہ سن کے میں بہت خوش ہوتا. اب آواز بھی ڈھیلی ہو گئی, منہ بھی اتر گیا, لیکن جب میں یہ سنتا ہوں کہ تم جماعت خانے نہیں آتے, اس سے زیادہ مجھے دکھ اور کوئی نہیں ملتا. اس سے زیادہ کوئی چیز مجھے دکھی نہیں کرتی کہ جب میں یہ سنتا ہوں کہ تم جماعت خانے نہیں آتے. کیا ہر روز اتنی حاضری ہوتی ہے؟ نہیں ہوتی. کیوں نہیں ہوتی؟ دھندا ہے نا, دھندا کس نے دیا اور وہ چاہے تو دھندا چھین لے, ہے نا, طاقت ہے اس کی, ہے. وہ لوگ کے جو گرو مرشد کے سچے ہیں ان پہ جو دکھ بھی آ جائے تو زمین پر اس کو گرنے نہیں دے گا, نیچے ہاتھ رکھ لے گا. اور دکھی ہونے کا ایک ہی کارن ہے کہ جب ہم امام سے مکھ موڑ کے دنیا کی طرف چلے جاتے ہیں, دنیا کی موت شوق میں پڑ جاتے ہیں, تو پھر ہماری جو نیکیاں ہوتی ہیں وہ آہستہ آہستہ یوز ہو جاتی ہیں اور پھر بعد میں بردیاں ابھرتی ہیں, طرح طرح کے دکھ ملتے ہیں. سب سے بڑا دکھ انسان کو اندر کا جلاپا ہے, وریز, فکر, چنتا, اندر کا جلاپا, منجھور, فرسٹریشن, ڈپریشن, مگر کام نہیں کرتا, یہ سب سزائیں ہیں. ان سزاؤں سے بچنے کا ایک ہی طریقہ ہے اور وہ یہ ہے کہ اس دھنی کے گھر جا کے سلام کرو. وہ بچہ کہ جو ہر روز ماں باپ کے پاس گھر پہ جا کے, بچہ جدا رہتا ہے لیکن ہر روز ماں باپ کو ملنے جاتا ہے, تو ماں باپ کتنے خوش ہوتے ہیں. لیکن جب ایک دن نہیں آتا تو ماں یا باپ پوچھتے ہیں کیوں کل کیوں نہیں آیا. اگر دنیا کے ماتا پتا کو یہ چیز فیلنگ ہوتی ہے تو دینداروں, وہ ہمارا دھنی, وہ مالک, ہمارا شیخ, ہمارا آقا, ہمارا باپ, ہماری ماں, ماتا پتا سب کچھ وہی ہے. آشا جی مات تات تو تم نے جانو اور نہ جانو کوئی, اس کے سوا کوئی ہے آپ کو نظر آتا ہے؟ اے ممینو, تو میں فرشتوں کی بات کر رہا تھا. آدم علیہ السلام کو خدا نے خلیفہ بنا کے دنیا میں بھیجا, فرشتوں کو اس کا تابے دار بنا دیا. عزازیل مغروری کے کارن سے آدم کا دشمن بن گیا اور قیامت تک انسان کا آدم کا دشمن بنتا رہے گا. اچھا اب میں بتانا چاہتا ہوں کہ آدمی اور انسان میں فرق کیا ہے. ہر ہیومن بینگ جو اس دنیا میں پیدا ہوتا ہے, مومن, کافر, کالا, گورا, لال, کیوں بھی, سب آدم ہیں. اور انسان اس کو کہتے ہیں کہ جس کے اندر سوچ وچار ہے, عقل ہے, سمجھ ہے, اس کو انسان کہتے ہیں. آدمی بنتا ہے انسان ٹھوکرے کھانے کے بعد, آدمی بنتا ہے انسان ٹھوکرے کھانے کے بعد, رنگ لاتی ہے ہنا پتھر پہ پس جانے کے بعد. مہندی کے پتے ایسا ہی باندھ دو تو اس میں سے رنگ نہیں نکلتا, اس کو پیس ڈالو, اس کی ہستی کو مٹا کے پاؤڈر بنا دو, پھر اس میں سے رنگ نکلتا ہے. آدمی بھی جب ٹھوکرے کھاتا ہے, مطلب یہ کہ ٹریننگ لیتا ہے, دکھ اٹھاتا ہے, تو اس کو خدا تعالی سمجھ لیتا ہے. سوچنے سمجھنے سے عقل کے دروازے کھلتے ہیں اور خدا کے محبت میں, اس کی فرمان برداری میں رہنے سے انسان کی عقل کھلتی ہے. عقل کھلے جا کو فرمان حاضر 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 حاضر دین کی راہ رسیدہ جی الف نرالے خالق راجا کر آ گئے. جب فرمان کی حاضری ہوتی ہے یعنی ہم فرمان کو یاد کرتے ہیں فرمان پہ عمل کرتے ہیں تو مرشد کہتا ہے تمہاری عقل کھلتی ہے اور جب عقل کھلتی ہے تو تم کو دین کے جو فائدے ہیں ملتے ہیں. ہمارا جو مذہب ہے اسماعیلی مذہب امام سلطان محمد شاہ دفتر فرمایا کہ تمہارے دین کا پایا عقل کے اوپر ہے. یہ عقل کس طرح کی دین کا پایا ہے کہ یہ ساری خدائی خدا کی ہے اور دنیا کے اندر خدا حاضر ہے اور ہونا ہی چاہیے کیونکہ مالک ہونا چاہیے تبھی پراپرٹی رہتی ہے اور وہ خدا کا نور دنیا میں مولانا حضر امام ہر زمانے کے اندر امام موجود ہے. ہم یہاں آئے الحمدللہ آج 1,00,000 سے زیادہ اسماعیلی نارتھ امریکہ میں ہے 1,00,000 سے زیادہ. میں بول چکا ہوں واضح میں لیکن صرف آپ کو یاد کرانے کے لیے کہتا ہوں کہ یہ پروگرام کے نارتھ امریکہ میں جماعت بسانی ہے یہ پروگرام بہت پرانا ہے. 1870 جب یورپ کے اندر نیپولین تھرڈ کی وار لگ رہی تھی اس وقت مولانا حسن علی شاہ محبت نے کچھ کاٹیاواڑ کی مسافری میں فرمان کیا کہ تم لوگ جوان لوگ افریقہ جاؤ اور وہاں جا کے تم محنت کرو. اس فرمان کے کارن سے 40 جنے ان میں ایک 12 سال کا لڑکا تھا یہ لوگ کچھ کے زیادہ تھے کاٹیاواڑ کے تھوڑے تھے یہ 40 آدمیوں نے کمر باندھی افریقہ جانے کے لیے. کچھ سے جب یہ لوگ بمبئی پہنچے کیونکہ بمبئی سے پھر زنجبار جانا ہے تو یہاں آئے جبھی تو ان کا کیپٹن جو تھا اس نے کہہ دیا ہم ادھر 6-7 دن ٹھہریں گے اپنا اپنا کھانا لے لو. اس زمانے کے اندر اپنا خود کا کھانا ساتھ لے کے چلتے تھے مسافری پہ کھانا نہیں ملتا تھا اور شفٹ نہیں تھے دو تھے یعنی ونڈ کے اوپر وہ چلتے تھے. تو یہ 40 جنے جب ادھر پہنچے تو پتہ لگا کہ واڑی میں آج دیدار ہے. یہ لوگ سب پہنچے واڑی بامبے کے اندر واڑی جو تھی اس میں سلطان محمد شاہ ان کے باپا اور ان کے دادا وہاں رہا کرتے تھے بنگلے تھے وہاں جو بامبے والے ہیں ان کو تو پتہ ہے. اب وہاں ہاسپٹل بن گیا اور ہماری ہاؤسنگ سوسائٹی بن گئی بنگلوں کی جگہ. ادھر آئے تو مکھی کانوڑیا کو مل کے انہوں نے سب نے مل کے پول بنایا اور مہمانی رکھی حسن علی شاہ ماں باپ علی شاہ ماں باپ ان کی مہمانی میں آئے. بولا ہم آپ کے حکم سے افریقہ جاتے ہیں کیا؟ مولانا حسن علی شاہ ماں باپ بہت راضی بہت دعائیں میرے فرمان سے تم افریقہ جاتے ہو انشاءاللہ بہت آباد بنو گے تمہاری آل اولاد آباد بنے گی. بہت سی تلقین کی شاباش دی دعائیں دیں. پھر فرمایا کہ مکھی کو جا کے میرا پیغام دینا. یہ پہلی دعا کے بعد سمیسان کی جو پہلی دعا ہوتی ہے پہلی دعا کے بعد تسبیح اس زمانے کے اندر دو دعا کے بعد نکلتی تھی. پہلی دعا کے بعد یہ 4 تسبیحاں جماعت کو بولو پڑھا کرے انشاءاللہ تمہاری چڑھتی ہوگی. یا اللہ یا وہاب یا علی یا اللہ الصمد. حسن علی شاہ ماں باپ نے 1870 میں یہ 4 تسبیحوں کا حکم افریقہ والوں کو کہا. ڈائمنڈ جوبلی 46 میں جب ہوئی اس وقت تک افریقہ کے سوا یہ تسبیحاں کدھر نہیں تھی. یہ تسبیحاں شام کو انہوں نے شروع کی مولا کے حکم سے دن بدن چڑھتی ہوتی گئی بڑھتے گئے. 1905 کے اندر مولانا سلطان محمد شاہ نے فرمان کیا آج سے یہ تسبیحاں صبح کی دعا کے بعد نکالا کرو شام کو بند کرو. تو شام کی یہ تسبیحاں بند ہو کے
सुबह शुरू हो गई और 46 में हिंदुस्तान से लगभग 400-500 जने जो आए थे उनमें लीडर्स भी थे। मौला को कहा, खुदावंद ये तस्वीरें हम निकाले, रसूल जन मुझे फरमा कर तुम भी निकालो। तो 46 के बाद इंडिया पाकिस्तान में तस्वीरें शुरू हुई। मैंने एक हिस्ट्री का आपको वर्क बताया है, यानी इमाम के फरमान से, अकबर ईशा के फरमान से लोग उधर से निकले, अफ्रीका आए। अफ्रीका उस वक्त जंगल था और जंगल में जाके इस्माइलियों ने दुकानें खोली। आहिस्ता 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 50-60 बरस के अंदर अफ्रीका की जमात मजबूत हो गई। इंडिया पाकिस्तान की जमातों से अफ्रीका की जमात ज्यादा मालदार, मजबूत और ऑर्गेनाइज बनी और यहां इनको तैयार किया। 1937 जब मौलाना सुल्तान महमूद शाह की गोल्डन जुबली हुई उधर नैरोबी के अंदर, तो उस वक्त हमारी भाइयों जो थी ना वो घाघरा पहनती थी, पेट नंगा होता था और ऊपर एक पछेड़ी और कपड़ा होता था ऊपर जो चोली पहनते हैं। मर्दों का लिबास ये था। 37 तक अफ्रीका की बात करता हूं, पांव में चंपल, इजार जो रात को सोते वक्त हम पहनते हैं वही इजार दिन को भी चले, और ऊपर एक लंबा कोट घुटने तक होता था, 3 इंच की मखमल की टोपी, ये हमारा मर्दों का ड्रेस था। इमाम सुल्तान मोहम्मद शाह हुक्म फरमाया, ये नैरोबी के फरमानों में है, ये भाइयों को बोलो, कहा भाइयों को, मेरी बच्चियों खोजा ड्रेस पहनो, यानी लंबा फ्रॉक पहनो, पेट खाली रहे वो नहीं, लंबा फ्रॉक पहनो, पछेड़ी पहनो। और जो यंग गर्ल्स हैं सब फरमाया, उनको मैं कहता हूं कि तुम कॉलोनियल ढब के शॉर्ट फ्रॉक पहनो। मर्दों को कहा कि तुम कोट पहनो, पतलून पहनो, टाई लगाओ, पाँव में मोजे डालो, इधर तक पाँव में मोजे पहनो। दुनिया का बादशाह, वो छोटा बच्चा है, खा रहा है, नाक में से पानी बह रहा है और खाने के साथ वो नाक का पानी भी अंदर जा रहा खा रहा है। ऐसी हालत हमारी थी। फिर माँ लेके ना कपड़ा तो उसका नाक साफ करती है। इस तरह ये धनी ने हमारे साथ सलूक किया है, माँ की तरह, ये कपड़े पहनो, ये खाना खाओ, ये ना खाओ। फिर फरमान किया कि तुम छुरी कहाँ से सिखाओ, हाथ से नहीं। 37 में ये फरमान करके चला गया और 8 वर्ष के बाद मौला वापस आया 45 में डायमंड जुबली बनाने के लिए। 37 में जब हमको सोने में तोलना था तो दीनदारों 3 लाख शिलिंग इधर और 3.5 लाख रुपया इंडिया में जमा नहीं कर सके थे, लेकिन 8 बरस के बाद हमने मौला को हीरे में तोल दिया, 1 करोड़ रुपया जमा किया। 3 लाख जमा न कर सके लेकिन अब 1 करोड़ जमा कर दिया। ये ईमान की बरकतें हमको मिलती रही। अपनी पुरानी हिस्ट्री देखो तो हमको पता लगता है कि एक एक कदम के ऊपर उसने हमको गाइड किया और मेहरबानियां करके हमें दुआ सीख दी और हम लोगों को भिखारी में से उठा के तखत पे बिठा दिया है। इस मौला के गुण कभी हम भूल नहीं सकते। हमारी चमड़ी उतार के कभी बूट बना के पहने खुदा की कसम, हम इसका एहसान नहीं मान सकते पूरी तरह। शुक्रगुजारी बहुत बड़ी चीज है। चलो अफ्रीका के अंदर आके मौला ने इस तरह के फरमान किए, भगाते रहे। 54 में मौला ने एक तालिका भेजा, दुनिया भाने बीमार थे, तालिका भेजा कि मैं 8 लाख रुपया देता हूं। ये तालिका सारी ईस्ट अफ्रीका के लिए नहीं था लेकिन तांगानिका की जमात के लिए था, इधर गरीबी ज्यादा थी। 8 लाख रुपया देता हूं, इसमें से 5,000 रुपया हर एक जवान बच्चे को दो कि जो स्कूल पूरा करके नौकरी न करे लेकिन कांगो में जाके व्यापार करे। 5,000 रुपया एज ए गिफ्ट, और अगर खुदा तौफीक दे तो दूसरे भाई का हाथ पकड़ के बुलावे। हर वीक में दो तीन तालीके आवे, तुम उधर जाओ, कांगो जाओ, कांगो जाओ। तो बहुत से लोग इधर से निकल के रुआंडा बुरुंडी में जाके बैठे क्योंकि उधर जमात थोड़ा ज्यादा थी, कांगो में आदमी कम थे। फिर तालिका भेजा, मैं कहता हूं कांगो जाओ, अटलांटिक तक जाओ, ये रुआंडा बुरुंडी नहीं, और एक दिन मैं तुमको कहूंगा अटलांटिक क्रॉस करो, जाओ उधर अमेरिका जाओ, कनाडा जाओ। इसकी बुनियाद आज हम यहाँ ह्यूस्टन में बैठे हैं कि हम वैंकूवर में बैठे हैं कि हम टोरंटो में बैठे हैं, आज हम बैठे हैं हसना लिशा माँ बाप ने 1870 के अंदर ये बीज लगाया। अल्हम्दुलिल्लाह आज हम यहाँ अमेरिका में 1,00,000 इस्माइली हैं, 50 रुपए हैं एक डॉलर में। इंडिया पाकिस्तान लगभग थोड़ा थोड़ा फर्क है, 1 डॉलर के 50 रुपए। हाजिर इमाम को कितने रुपए चाहिए यूनिवर्सिटी रन करने के लिए? कितने रुपए इंडिया पाकिस्तान की जमात में है, लेकिन आपका 1 डॉलर 50 रुपए लाता है। ये दीन की खिदमत है। हाजिर इमाम के पास बेहिसाब दौलत है, वो पत्थर को ठोकर मारे मुर्तजा अली की तरह, पत्थर को लात मारी वो सोना बन गया। इमाम को हमारे पैसे की कोई मोहताज नहीं, लेकिन हमारे ऊपर ये फर्ज है कि हमको उसने इस दर्जे पे पहुंचाया है तो हम अपने दूसरे भाई बहनों की के जो दूसरे मुल्कों में रहते हैं उनकी मदद करें। आज जो कुछ भी हम इधर देते हैं मौला के नाम से देते हैं और वो कबूल करता है, हमें दुआएं देता है, एक के बदले में कितना देता है, और फिर हमको उन दुआओं की बरकतें मिल रही, हम देख भी रहे हैं। ए दीनदारो, मौलाना इमाम सुल्तान मोहम्मद शाह दातार का वारा मैंने देखा, इस हाजिर इमाम का वारा देखा, उसके हुजूर में भी रहा, इसके हुजूर में भी हूँ। मैं आपको सच कहता हूँ, और मैं अल्हम्दुलिल्लाह मैं अपनी हिस्ट्री से वाकिफ हूँ। मुर्तजादी से लेके मौलाना सुल्तान मोहम्मद शाह तक 48 जामे हुए, मैंने कहीं पढ़ा नहीं, ना मैंने देखा, ना अपने बुजुर्गों से सुना कि हसन अली शाह, अली शाह, सुल्तान मोहम्मद शाह हमके इतनी दुआएं देते थे जितनी ये दुआएं देता है, जितनी ये दुआएं देता है इतनी दुआएं 48 जोमों ने मिलकर भी नहीं दी। फरवान पड़ेगा जुमेरात को, उधर मैं जुमे को निकला उधर से वैंकूवर से, जुमेरात को 40 पेज के फरमान आए, उसमें से थोड़े पढ़े गए। तो मौला उधर इस्लामाबाद के फरमानों में कहता है आई एम वेरी हैप्पी, वेरी 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 हैप्पी। 5 दफा वेरी 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 कहा, यह जाहिर करने के लिए कि मैं कितना खुश हूं। वेरी हैप्पी ऐसा नहीं कहा, वेरी हैप्पी ऐसा नहीं कहा, वेरी 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 5 दफा कहा, मैं इतना खुश हूं तुमको देख के, कितना खुश है, क्या किया है हमने इसके लिए कि ये इतना खुश है। सब कुछ तो उसने किया और दिया है, लेकिन ए दीनदारो, कभी कभी हमारे घर में अपंग बच्चा पैदा होता है ना, रिकार्डेड बच्चा पैदा होता है, मुंह टेढ़ा है, हाथ पांव टेढ़े हैं, कोई काम का नहीं, लेकिन माँ उसको सबसे पहले खाना देती है। ये धनी हम लूले लंगड़े हैं, लूले लंगड़े कैसे, दसवन पूरी देते नहीं, जमात खाने आते नहीं, बदियां बुराइयां हमारे अंदर मौजूद हैं, हमारे अंदर बहुत से खोट हैं, किसी का पैसा ले लिया तो दिया नहीं, वादा किया तो पूरा नहीं किया, किबत गिला करते रहते हैं, दुनिया भर की बदियां इकट्ठी हैं। तो हम अपाहज हैं, लूले लंगड़े हैं, रिटार्डेड हैं, मगर इसके पैदा किए हुए हैं, माँ ने अपने पेट में से इसको निकाला, जन्म दिया है, तब माँ जितना इसका ख्याल रखती है वो अच्छे बच्चों का ख्याल नहीं रखती। तुम खुद उठा के खा लो, मैं इसको खिला लूं, माँ अपने हाथ से खिला। ये मौला हमारे ऐब, हमारी बदियां, हमारी खामियां, हमारी कमजोरियां सब कुछ दरगुजर करके कहते मैं तुमसे बहुत खुश हूं, इसकी नियामतें हैं, तंदुरुस्ती की दुआ देता है, लंबी उम्र की दुआ देता है, माल की दुआ देता है, सुख की दुआ देता है, चलती की दुआ देता है। इसकी दुआओं तो सुनो, कुछ फरमान बाकी हैं, आप सुनोगे कल परसों और भी, कितनी कितनी रहमतें हैं। इसलिए इसकी रहमतें बढ़ गई। मैंने जमात में कहा कि अली से लेकर सुल्तान मोहम्मद शाह तक इमामों ने हमें इतनी दुआएं नहीं दी जितनी इसने दी हैं, इसलिए कि हमारे गुनाह बढ़ गए हैं, हमारी कमजोरियां, रूहानी बीमारियां बढ़ गई हैं, और इसकी दुआ आशीष हमारे लिए विटामिन है, हमारे लिए नरिशमेंट है, हमारे लिए ये इस तरह के जैसे टॉनिक रूप बनती है, इसकी दुआओं के कारण से बचे हुए हैं, नहीं तो बर्बाद हो जाए। इस मौला को बहुत याद करो, इसका थैंक्स मानो, शुक्राना अदा करो। अरे मोमनो, इस मौला की खातिर आप शाम को आधा घंटा जमात खाने ना, शर्म की बात है, शौच शर्म की बात है। नौकरी जाती है जाने दो, ये देने वाला और भी है। दर सलाम के अंदर मौला आके बैठा है, मेहमानियां ले रहा है, दुआ इसी से दे रहा है। एक आदमी आया, उसकी औरत और बच्चे साथ थे, हाथ छोड़ के खड़ा हो गया। क्या है? बोला मैं इंजन ड्राइवर हूं। अच्छा, पैसेंजर ट्रेन है कि नहीं? खुदा गुड्स ट्रेन है। क्या है? बोला 15 दिन मुझे ड्राइविंग करनी पड़ती है, शाम के वक्त रात की ट्रेन होती है, मैं जमात खाने नहीं पहुंच सकता। कहते मौला तू दुआ कर। मौला कुछ बोले उसके पहले, और कहते मौला तू दुआ कर कि मैं दिन के वक्त मुझे ये नौकरी का वारा मिले ताकि मैं जमात खाने आ सकूं। ऐसा मौला फरमा मैं दुआ करता। एक महीने के अंदर उसकी नौकरी का टाइम बदल गया, दिन के वक्त आने लगा। मोमन जो होता है वो जब जमात खाने नहीं आता तो दिल रंज होता है। मौला घर पे बैठा मेरा इंतजार करता है, मौला का ये घर है, और मोमन जमात खाने ना आवे उसके ईमान की कमजोरी है, और वो भी डॉलर की खातिर ना आवे। देने वाला रोजी ये है और कोई नहीं। हाँ, हजर इमाम ने किसी हद तक हमें रजा दी है। रजा इसलिए दी है कि हम गैर की नौकरी करते हैं और कोई रास्ता नहीं है, खाना पीना है, इसलिए मौला फरमाया कि जहां भी तुम हो तो तुम मुझको याद कर लो। दुआ नहीं पढ़ सकते तो बाद में दुआ पढ़ लेना, लेकिन ये मजबूरी की बात है। मेजोरिटी आप लोग खुद के धनी हो, नौकरी कम करने वाले हैं, अपना व्यापार ज्यादा करते हो, तो अपने व्यापार के अंदर भी आप व्यापार करते रहो, और मौला इंतजार करता है कि मेरा बच्चा आके मुझे याद ही करे। कुछ बंदोबस्त करो, खाने रोज आओ, जमात खाने रोज आओ, दिनों दिन क्या खुशियां मिलेंगी। लेकिन आज मैं और भी एक बात कहनी चाहता हूं ए मोमिनो, और ये बात इंशाल्लाह मैं और जमात खाने में भी करूंगा। नॉर्थ अमेरिका में हम लोग रहते हैं, क्रिश्चियन मुल्क में, अगरचे कनाडा के जो लीडर्स हैं, गवर्नमेंट लीडर्स, प्राइम मिनिस्टर, गवर्नमेंट, वो भी क्रिश्चियन हैं, मगर यहाँ क्रिश्चियन राज है। कनाडा में ऐसा नहीं है, कनाडा मल्टीकल्चरल है। एनीवे, उधर की सोसाइटी और इधर की सोसाइटी में बहुत ज्यादा फर्क नहीं, लेकिन हम लोग क्रिश्चियन राज में रहते हैं, और इस वक्त जो क्रिश्चियन मुल्क है अमेरिका और यूरोप के, इन मुल्कों के अंदर क्राइम बढ़ रहा है, चोरी चकारी बदियां बढ़ रही हैं, हम इस हालत में यहां हैं। मैंने परसों एक जमात के अंदर कहा भी है, मुझे दुख है और ये मेरा फर्ज है कि मैं जमात को जगाऊं, जमात को कहने वाला कोई होना चाहिए। मैंने हमेशा अपने खुले दिल से कोई भी आदमी की शर्म किए बगैर या डर के बगैर जमातों को हमेशा इमाम के फरमानों के हिसाब से वाइज़ की है, और आज भी ऐसा ही हाल है। मैं देख रहा हूँ, महसूस कर रहा हूँ और जानता भी हूँ कि हमारी मैरिड लाइफ जो है वो खराब हो रही है, औरत मर्द की लड़ाई ज्यादा हो रही है, घर का सुख टूट रहा है, हमारे अंदर ये जो हालत पैदा हो गई बहुत डेंजरस हालत है। पहले इतनी तादाद नहीं थी डिवोर्स की, लेकिन आज बहुत ज्यादा हो गई है। आज इस नॉर्थ अमेरिका की लाख आदमी की जमात में के जिसके अंदर एटलीस्ट अबाउट 20,000 फैमिलीज हैं, इन 20,000 फैमिलीज के अंदर आज से 30 बरस पहले जब जमात यहाँ आनी शुरू हुई बैक होम इंडिया पाकिस्तान अफ्रीका के अंदर, उस वक्त जो मियां बीवी का आपस में सलाह सब मोहब्बत इत्तेफाक था, आज वो शेकी हो रहा है और हमारे अंदर फैमिली के झगड़े बढ़ रहे हैं। ये फैमिली के झगड़े सिर्फ औरत मर्द के ही नहीं, भाई भाई के भी हैं और बच्चों और पेरेंट्स के अंदर भी हैं। ये डेंजरस साइन है। आप मानो ना मानो वो आपकी खुशी है, लेकिन मैं आपको जरूर ये कहूंगा कि ईमान की कमजोरी के कारण से फरमान बरदारी के अंदर ढील होने के कारण से, हमारी लेजीनेस के कारण से, हमारी बेदरकारी के कारण से, हमारी स्वार्थ के कारण से, हमारे हुमुनी के कारण से, मैं बस मेरा किया, इन तमाम बदियों के कारण से हमारी फैमिली लाइफ बिगड़ रही है, डिवोर्स केसेस हो रहे हैं, इसका असर हमारे बच्चों के ऊपर पड़ रहा है, और दूसरी साथ साथ एक और बदी हमारे यहां शुरू हो गई। मैं उसको बदी इसलिए कहता हूं कि दीन की खराबी है, जमात कमजोर होती है, इसलिए मैंने बदी का नाम दिया है। और वो बदी ये है कि हमारे लड़के गैर लड़कियों से, नॉन इस्माइली लड़कियों से शादियां करते हैं, और हमारी लड़कियां गैर नॉन इस्माइली मर्दों से शादियां करती हैं। ये जो इंटर मैरिजेज हो रही हैं, इंटरनेशनल मैरिजेज दूसरी कौमों के अंदर, बहुत डेंजरस है। अफगानी लड़की ले आओ इस्माइली, चाइनीज इस्माइली ले आओ, 56 लाख इस्माइली चाइना में है, बदख्शान और चित्राल और ये साइड के अंदर लाखों इस्माइली हैं, बड़ी खूबसूरत अच्छी लड़कियां हैं, अच्छे मर्द हैं, और हमारी जमात के अंदर ये सड़ा बढ़ रहा है कि हमको गैर पसंद है, अपने में ही, औरतों में भी, मर्दों में भी, लड़कों में भी, लड़कियों में भी। ये दीन को खराब करने की बात है, मजहब को कमजोर करने की बात है, जमात को कमजोर करने की बात है। इनके जो बच्चे होंगे, मैं ये पूछता हूं कि औरत क्रिश्चियन है, कैथोलिक है, मर्द इस्माइली है, और वो बिल्कुल चुस्त और मजबूत कैथोलिक है, और ये नमाला और मर्द ऐसा है, अब इसके बच्चों का क्या हाल? इस्माइली बनेंगे कि क्रिश्चियन बनेंगे? अपनी खुशी की खातिर तुम आने वाली औलाद को दोजख में डालना चाहते हो? अपनी खुशी की खातिर कि ये मुझे पसंद है, इसके लिए तुम अपनी औलाद को ज़िबा करना चाहते हो कि वो इस्माइली ना बने? ये केसेस एक नहीं, दो नहीं, चार नहीं, दस नहीं, ये केसेस बढ़ रहे हैं। जिंदारो, मैं घूमने फिरने वाला आदमी हूँ, मैं लगभग हर जमात को जानता हूँ, मुझे जो मालूम है वो बहुत से लीडरों को भी पता नहीं है, लेकिन ये सड़क घुसा है और बढ़ता जाता है। अगर हम अपनी ही जमात के अंदर शादी करें तो बच्चों की कोई तकलीफ नहीं, दीन को कमजोर करने की कोई बात ही नहीं। क्यों हमें अपने बच्चे एक दूसरे को पसंद नहीं? क्योंकि हमने अपने मजहब की स्टडी नहीं की है, और अपने मजहब के लिए कुर्बानी देने के लिए तैयार नहीं है। हम अपने जज्बात, अपने सेंटीमेंट्स, अपनी इमोशंस को देख लेते हैं, मुझे ये लड़की पसंद है, क्यों? मैं काम करता था ना, वहां रोज मुझे मिलती थी, बहुत अच्छी नेक है, भले अपना मजहब पालती हो, मुझे उसमें कोई बात नहीं। अरे अल्लाह तुझे नेकी दे रहे, तूने सोचा कि कल बच्चा आएगा तो इस बच्चे का मजहब क्या? ये झगड़े और भी बढ़ रहे हैं। जागो, इस मुल्क के अंदर हो, इर्द गिर्द आग लगी हुई है, गुनाहों की आग लगी हुई है, टीवी देख रहे हैं, टीवी की बदियां बुराइयां हो रही हैं। दो जगह तो मैं कह आया हूं, लेकिन आज यहां भी मैं कह दूं, कहने जैसी बात नहीं भी है, लेकिन फिर भी मैं जगाना चाहता हूं। 600 बरस पहले हमारे पीर ने एक गिनान में भविष्यवाणी कही है, 600 बरस के बाद आज वो भविष्यवाणी हमको नजर आ रही है। गए वीक में मैं दो जगह कह आया हूँ, वापस रिपीट करता हूँ आप लोगों को सुनाने के लिए। गए वीक कैनेडियन एडिशन टाइम का निकला है, पहले ही कवर पेज के ऊपर एक लड़की का फोटो है। अंदर जब मैंने पढ़ा तो मेरे होश गुम हो गए, मुझे डर लगने लगा। क्या लिखा है? 8-9 बरस की लड़कियां मां बनने के लिए तैयार हो गई हैं। 8-9 बरस की उम्र में बच्चियों को मेंस्ट्रुएशन आ रहे हैं। तो लिखता है कि ये आइसोलेटेड केस नहीं, व्हाइट गर्ल्स के अंदर 15% व्हाइट लोगों में 15% 8-9 बरस की लड़कियां मेंस्ट्रुएट करती हैं। सारा आर्टिकल में पढ़ के मैं हैरान हो गया। मैं बोला, या मौला बच्चा, उसका रीजन देता है, कहते हैं कि बच्चे टीवी बहुत देखते हैं, टीवी वीडियो ये सब चीजें देखते हैं, फिल्में देखते हैं। दूसरा, हमारा इस वक्त जो खाना जो फास्ट फूड है, इन तमाम खाने पीने की वजह से और इनकी जो थिंकिंग है, बिहेवियर में फर्क आ गया और हॉर्मोन्स बदल गए। आप में जो डॉक्टर या मेडिकल लोग हैं उनको पता है इस बात का कि खाने से, फूड से हमारे हॉर्मोन्स में चेंज पैदा होता है। और जो बच्ची को 12-13 साल की लड़की को जो मेंस्ट्रुएशन आते हैं उसकी जगह 4 साल पहले आ जाते हैं। उसी वक्त मुझे फिर सदर दिन माँ बाप याद आया। फिर सदर दिन कहते हैं 9 वर्ष नी नारी फले से 12 वर्ष नो पुरुष। 9 वर्ष की लड़की माँ बनेगी। आज ये वक्त आ गया है और 1-2 केसेस नहीं है, 15% वाइट लोगों में है। और ये 15% का मतलब ये है कि इसके 16% होंगे, 20% होंगे, ये बढ़ता जाएगा। और इस मुल्क में हम रहते हैं, उनकी फूड खाते हैं, हमारे बच्चों के अंदर भी हॉर्मोन्स चेंज होंगे, हमारे बच्चों का क्या? ये तो खाली लड़कों की, लड़कियों की बात की है। 2-4 वर्ष के अंदर आप देखोगे कि 12 वर्ष के लड़के जो कि बंदूकें चलाते हैं, अभी 11 वर्ष के बच्चे स्कूल में बंदूकें चलाते हैं, और वो भी 12 वर्ष के लड़के के 13 वर्ष के बाप बनने के लायक बन जाने, कोई नवाई की बात नहीं है। ये कलयुग की बदियां, बुराइयां, खराबियां, इसके अंदर हम पैदा हुए, इसमें हम आज अपने बच्चों को पैदा कर रहे हैं, रह रहे हैं। चारों तरफ गुनाहों की आग लगी हुई है और इस आग के अंदर हम अंदर बैठे हैं, मस्ती में बैठे हैं, हमको इर्द गिर्द का कोई पता ही नहीं। अरे जागो और स्टडी करो अपने हालात की। एक ही रास्ता है बचाने का, मौला की छतरी के नीचे आ जाओ, उसकी पनाह के नीचे आ जाओ। और उसकी पनाह में आने का सबसे पहला रास्ता ये है, जमात खाने रोज आओ, दुख उठा के भी आओ, काम छोड़ के भी आओ, सिवा के खुदा न करे ऐसा काम के न करने से घर में खाने पीने की तंगी हो जाए, वो और बात है, मौला आपको उसमें से निकाले और बरकत दे रहे। लेकिन जो काम हो सकता है इजीली आओ, अपने घरों में टीवी कम करो। खासतौर पे बच्चों को टीवी बंद तो नहीं हो सकती, लेकिन खुद देख के, समझ के, सोच के वो टीवी प्रोग्राम उनको बताओ। और ये बच्चों को ये जो फास्ट फूड है वो बंद कराओ। अपने घरों में बन सके तौफीक तो घर में खिलाओ पिलाओ। और इस बात की स्टडी भी करो कि किस तरह से हम अपनी जिंदगी के अंदर अपनी आने वाली औलाद को बचा सकते हैं। आने वाली औलाद जो है दीनदारों, बड़ी काम की चीज है। ये सारी सदी 100 बरस जो है ये बहुत ही क्रूशियल है, इम्पोर्टेंट है। बदियां बढ़ेंगी बढ़ेंगी, बहुत बढ़ेंगी। इन बदियों में से बचने का एक ही रास्ता है, जैसे मैंने कहा, मौला की छतरी के नीचे रहो, जमात खाने रोज आओ, इबादत करो, वक्त पे दुआ पढ़ो, अपनी आमदनी में से गवर्नमेंट का हक दे दो और फिर रश्वत निकाल के खाओ। नेक अमल करो, एक दूसरे की मदद करो, सुख शांति से रहो। मियां बीवी के झगड़े नहीं होने चाहिए, औलाद के ऊपर बुरा असर डालते हैं। माँ बाप की कदर करो, इज्जत करो, बुजुर्गों को इज्जत दो, कारण कि तुम भी एक दिन बुजुर्ग बनने वाले हो। हमारे पीरों ने तमाम चीजें अपने गिनानों में हिदायत की हुई है, इनके ऊपर अमल करने से हम आदमी में से इंसान बनते हैं, तो जिसमें सोच समझ है, अकल है, और वो राइट एंड रॉन्ग को जानता है, और फिर उस हिसाब से अपने मौला की फरमान बरदारी में रह के खुद भी जिंदा रहता है और अपनी औलाद को हिदायत करता है। मौला आपको सुखी और आबाद करे, ईमान की सलामती दे, बदियों बुराइयों से बचावे, कलयुग की खराबियों से बचावे, शैतान के फरेब से बचावे, हकीकती समझ देवे, दसवंदी सुकृति बनावे, रोज जमात खाने आने की तौफीक देवे, कुटुंब कबीले जमातों में सुख शांति मोहब्बत इत्तेफाक देवे, एक दूसरे का दुख उठाने की तौफीक देवे। मौला तमाम किस्म के बदियों से, बुराइयों से, गुनाहों से बचावे, अपनी छतर छाया में रखे, मीठी नजर में रखे, बरकतें देवे, नियामतें देवे, सुख शांति देवे, दीन और दुनिया में सुखी आबाद बना। आमीन।